नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रिया नेपाल। आज मिति 2082 साल जेठ 7 गते बुधबार, ज्येष्ठ कृष्ण पक्ष, नवमी तिथि, तदनुसार मे महिनाको 21 तारीक सन् 2025, नेपाल सम्बत 1145। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। कारोबार दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। डेढ़ महिनापछि राष्ट्र बैंकले पायो नेतृत्व, 18 गवर्नरमा विश्व पौडेल नियुक्त शीर्षकमा कारोबार दैनिक लगायत अन्य पत्र पत्रिकाले पनि यो खबरलाई प्राथमिकता दिँदै छापेका छन्। झण्डै डेढ़ महिनापछि राष्ट्र बैंकले नेतृत्व पाएको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले राष्ट्र बैंकको 18 गवर्नरको रूपमा चितवनका अर्थविद प्राध्यापक डाक्टर विश्वनाथ पौडेललाई नियुक्त गरेको हो। राष्ट्र बैंक ऐन 2058 अनुसार उहाँको कार्यकाल 5 वर्षको हुनेछ। गत चैत 23 महाप्रसाद अधिकारीले अवकाश लिएसँगै रिक्त रहेको गवर्नर पदमा पौडेललाई सरकारले नियुक्त गरेको हो। अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिश समितिले गवर्नरका लागि विश्व पौडेल, कायम मुकायम गवर्नर नीलम ढुंगाना र पूर्व सचिव दिनेश भट्टराईको नाम मंगलबार नै सरकारलाई सिफारिश गरेको थियो। त्यसपछि बसेको मन्त्री परिषद बैठकले पौडेललाई गवर्नर नियुक्त गरेको हो। सरकारले गवर्नर सिफारिशका लागि गत चैत 11 गते अर्थमन्त्री पौडेलको संयोजकत्वमा अर्थविद विश्व पौडेल र पूर्व गवर्नर विजयनाथ भट्टराई सम्मिलित सिफारिश समिति गठन गरेको थियो। गवर्नर एक महिनासम्म पनि नियुक्ति गर्न नसकेको भन्दै भट्टराईले राजीनामा दिएपछि उहाँको ठाउँमा महाप्रसाद अधिकारीलाई राखिएको थियो। पछि समिति सदस्य रहेका पौडेललाई गवर्नर बनाउने सहमति भएसँगै उहाँले राजीनामा दिनुभएको थियो। उहाँको राजीनामापछि सरकारले सिफारिश समिति विघटन गरेर अर्थमन्त्री पौडेलकै संयोजकत्वमा नयाँ सिफारिश समिति बनाएको थियो। वैशाख 31 मन्त्री परिषद बैठकले पूर्व गवर्नर महाप्रसाद अधिकारी र अर्थविद पोषराज पाण्डेलाई सदस्य नियुक्त गरेको थियो। यही समितिको सिफारिशमा पौडेल गवर्नर बन्नुभएको हो। यसअघि मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पौडेललाई गवर्नर बनाउन सहमत हुनुभएको थियो। को हुन् त पौडेल? अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया वर्कलेबाट अर्थशास्त्रमा पीएचडी गर्नुभएका विश्व पौडेल पछिल्लो समय काठमाडौँ विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टका एसोसिएट प्रोफेसर हुनुहुन्थ्यो। पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको आर्थिक सल्लाहकारको रूपमा काम गरेको अनुभव छ। स्वर्णिम वागले योजना आयोगको उपाध्यक्ष हुँदा उहाँले आयोगको आर्थिक सल्लाहकारका रूपमा काम गर्नुभएको थियो। पछि उहाँ आयोगको उपाध्यक्ष पनि हुनुभयो। उहाँसँग यसअघि सानिमा ब्याङ्कको निर्देशकका रूपमा काम गरेको अनुभव पनि छ। उहाँले नेपाल उद्योग परिसंघको आर्थिक सल्लाहकारका रूपमा समेत काम गर्नुभएको थियो। पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्री भन्नुहुन्छ, राष्ट्र बैंक भित्रकै कर्मचारीहरूलाई विश्वासमा लिन चुनौती छ। राजनैतिक नियुक्ति पनि एकदमै रस्साकसीमा भएका कारण युनियनहरूले असहयोग गर्ने सम्भावना हुन्छ। सरकार नै कहिलेसम्म टिक्छ भन्ने प्रश्न रहेकाले भोलिका दिनमा उहाँलाई काम गर्न अप्ठ्यारो हुन सक्छ। डेढ़ महिनापछि राष्ट्र बैंकले पायो नेतृत्व, 18 गवर्नरमा विश्व पौडेल नियुक्त, कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। संक्रमणकालीन न्याय, दुई आयोगमा खर्च अरबौं, चुनौती चुलिँदै शीर्षकमा अन्नपूर्ण पोस्टले खबर बनाएको छ। अग्रपृष्ठमा शान्ति प्रक्रिया शुरू भएको 19 वर्ष बित्यो। यस अवधिमा संविधान निर्माण तथा सेना समायोजन लगायतका महत्वपूर्ण कार्य पूरा भए पनि द्वन्द पीड़ितलाई न्याय दिने विषय विचाराधीन रहिरह्यो। सरकार र तत्कालीन नेकपा माओवादी बीच 5 मंगिर 2063 विस्तृत शान्ति सम्झौता भएको थियो। सम्झौता अनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग 2071 बमोजिम 28 वैशाख 2071 दुईवटा आयोग गठन भएका थिए। ती दुई आयोग सञ्चालनमा मात्रै 1 अर्ब भन्दा बढ़ी खर्च भइसकेको छ। तर विडम्बना, दुवै आयोगमा पदाधिकारी चयन प्रक्रिया विवादित बन्दै गएको छ, अन्नपूर्ण पोस्टले छापेको हो। चालू आर्थिक वर्षको वैशाखसम्म 14.94% मात्रै बजेट खर्च भएको छ। चालू आर्थिक वर्षको कुल बजेट 43.99 करोड़ 21 लाख रहेकोमा वैशाखसम्म 6.57 करोड़ 3 लाख अर्थात 14.98% रकम खर्च भएको छ। मध्य प्रदेशको कोष तथा नियन्त्रण कार्यालयबाट प्राप्त तथ्याङ्क अनुसार प्रदेश सरकारको कुल बजेट मध्ये चालूतर्फ 15.94 करोड़ 77 लाख बजेट रहेकामा 10 महिनामा 27.05% अर्थात 4.31 करोड़ 43 लाख र पूँजीगत तर्फ 27.94 करोड़ 44 लाख बजेट रहेकामा वैशाखसम्म 8.10% अर्थात 2.26 करोड़ 11 लाख रूपियाँ मात्र खर्च भएको मध्य प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरधामका लेखा नियन्त्रक मनोज कुमार झाले बताउनुभयो। मध्य प्रदेशको 15% मात्रै खर्च कारोबार दैनिकले भित्री पृष्ठमा छापेको छ। नामखा बाढ़ी प्रभावित क्षेत्रमा अझै पुगेन राहत शीर्षकमा नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। हुम्लाको नामखा गाउँपालिका 6 तिलगाउँमा बाढ़ीबाट 18 घर परिवार विस्थापित भएको 6 दिन बित्दा पनि राहत सामग्री पुग्न सकेको छैन। 18 परिवारका 32 जना हिमशिखर आधारभूत विद्यालय र त्रिपालमा बसिरहे पनि घरबाट राशन लिएर आउनुपर्ने बाध्यता छ। गत बिहिबार मात्र तिलगाउँभन्दा 3.5 किलोमिटर माथि रहेको हिउँभित्रको ताल पग्लिएर पानी खोल्सी हुँदै बाढ़ीमा परिणत भएको थियो। हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले पनि विस्थापित परिवारमा राहत सामग्री नपुगेको स्वीकार गर्नुभयो। तर बाढ़ीले खासै क्षति नपुर्याएकाले घरबाटै खाद्य वस्तु लिएर आउने गरेको उहाँले सुनाउनुभयो। नामखाको बाढ़ीको अध्ययन गर्न राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली हुम्लातर्फ गएको छ। प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार डिभिजन इन्जिनियर सुशील श्रेष्ठ नेतृत्वमा भूगर्भविद जलस्रोतविद सहितको 5 सदस्यीय टोली मंगलबार नेपालगंज पुगेको छ। प्रारम्भिक विवरण त आइसकेको छ तर तालबाट किन र कसरी ठूलो मात्रामा पानी बाहिर आएर बाढ़ी आएको हो, आगामी दिनमा के कस्तो जोखिम छ भनेर अध्ययन गर्न टोली गएको हो। केसीले भन्नुभयो टोली बुधबार हुम्ला सदरमुकाम सिमकोट पुग्नेछ, त्यसपछि पैदल नामखा जानेछ। नामखा बाढ़ी प्रभावित क्षेत्रमा अझै पुगेन राहत नयाँ पत्रिका दैनिकको खबर हो। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
प्रिपेड हो पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। स्वास्थ्योपचारमा राज्यको वर्षेनी 21 अर्ब दोहोरो खर्च शीर्षकमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट संचालित विभिन्न शीर्षकका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत राज्यको प्रत्येक वर्ष 21 अर्ब रूपियाँ दोहोरो खर्च हुने गरेको छ। स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन 2081 अनुसार सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत एकै व्यक्तिले दोहोरो तेह्रो सुविधा लिने गरेका छन्। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डाक्टर रघुराज काफ्लेका अनुसार विभिन्न स्वास्थ्योपचार कार्यक्रम अन्तर्गत खर्च हुने गरेको अनुमानित 41 अर्ब रूपियाँ मध्ये करिब 21 अर्ब रूपियाँ दोहोरो खर्च हुने गरेको देखिन्छ। पहुँचवाला एकै व्यक्तिले स्वास्थ्य बीमा बोर्ड, संघ, प्रदेश, स्थानीय तह र अस्पतालका सामाजिक सेवा इकाई मार्फत दिइने निशुल्क सेवा लिने गरेका छन्। साथै उनीहरूले सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष लगायतबाट पनि स्वास्थ्य सेवा लिइरहेका छन्। उहाँले भन्नुभयो, स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन 2081 अनुसार स्वास्थ्य मन्त्रालय अन्तर्गत सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममा विपन्न नागरिक, औषधि उपचार, आमा सुरक्षा, 15 वर्ष मुनिका बाल बालिका र 70 वर्ष माथिका ज्येष्ठ नागरिकको मुटुको निशुल्क उपचार, विपन्न नागरिकका लागि कड़ा रोगको निशुल्क उपचार कार्यक्रम सञ्चालनमा छ। यी कार्यक्रममा राज्यको प्रत्येक वर्ष 12 अर्ब रूपियाँ खर्च हुन्छ। कान्तिपुर दैनिकको खबर हो। विश्वकै अग्लो स्थानमा रोपियो मार्सी, गोर्खापत्र दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। विश्वकै अग्लो ठाउँ पातारासी गाउँपालिका तीनमा पर्ने छुम जिउलोमा धान रोपिएको छ। जुम्ले मार्सी धान रोपौं, विश्वकै उचाइमा गरिने धान खेतीलाई संरक्षण गरौं भन्ने नारासाथ 22 धान दिवसको आयोजना गरी धान रोपाई गरिएको हो। काली मार्सी धानको प्रवर्धन तथा संरक्षण केन्द्र पातारासी गाउँपालिका तीनको आयोजना र कृषि विकास कार्यालय जुम्लाको सहजीकरणमा धान रोपाई भएको निमित्त कार्यालय प्रमुख राम भक्त अधिकारीले जानकारी दिनुभयो। विश्वकै अग्लो सुधारिएको कालीमार्सी धान रोपिएको हो। 2850 मिटर अग्लो स्थानमा रहेको सो स्थानमा कालीमार्सी धान रोपिएको हो। कालीमार्सी धान संरक्षण तथा प्रवर्धनकर्ता कलिमान मह ताराका अनुसार 2021 सालदेखि सो स्थानमा धान रोपिँदै आएको छ। चन्दननाथ मन्दिरको सेरा जिउलाबाट धानको बेर्ना ल्याएर छुमचौर जिउलोमा रोपाई शुरू भएको हो। विश्वकै अग्लो स्थानमा रोपियो मार्सी, गोर्खापत्र दैनिकको खबर हो। बारामा केरा जोन अन्तर्गत बाराको निजगढ़ र टागिया बस्तीमा लगाइएको करिब 800 बिघा केरा खेती हावाहुरीले नष्ट गरेको छ। गत शुक्रबार साँझ आएको हावाहुरीले निजगढ़ नगरपालिकाको 4, 5, 7, 8, 9 र जितपुर सिमराको 16 नम्बर ओडाको केरा खेती नष्ट भएको हो। यसबाट 500 बढ़ी कृषक प्रभावित भएका छन् भने करोड़ौंको आर्थिक क्षति भएको छ। प्रधानमन्त्री कृषि परियोजना कार्यान्वयन कलैयाका सूचना अधिकारी आर्या जोशीले केरा जोन अन्तर्गत लगाइएका केरा मध्ये 40% खेती नष्ट भएको प्रारम्भिक रिपोर्टले देखाएको बताउनुभयो। जोनमा 2000 बिघा क्षेत्रफलमा केरा खेती हुँदै आएको थियो। हावाहुरीले ढलेका केराको बोट लागतको अंक र प्रभावित किसानको संख्या सहितको वास्तविक तथ्याङ्क आउन अझै केही समय लाग्ने जोशीले बताउनुभयो। हावाहुरीले 800 बिघाको केरा नष्ट, बाराको प्रसंग कारोबार दैनिकले अग्रपृष्ठमा छापेको हो। कपिलवस्तुका 7 विद्यालयमा जंक फूड निषेध, यो खबर नागरिक दैनिकले भित्री पृष्ठमा छापेको हो। कपिलवस्तुका 7 विद्यालयलाई जंक फूड निषेध विद्यालय घोषणा गरिएको छ। सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गरे पनि पोषणको अवस्था सुधार नभएपछि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य कार्यालयको अगुवाईमा यो कार्यक्रम अघि सारेको हो। कपिलवस्तुका 10 पालिका 10 विद्यालयलाई चालू आर्थिक वर्ष 2081-82 भित्रै जंक फूड निषेधित क्षेत्र घोषणा गर्ने कार्यक्रम अनुसार कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका पोषण स्रोत व्यक्ति मोहम्मद इरफानले जानकारी दिनुभयो। नागरिक दैनिकले छापेको हो। उत्पादनमा सबैभन्दा अब्बल रहेको कोशी प्रदेशमा धान खेतीका लागि चाहिने रासायनिक मलको कमी नहुने भएको छ। धान खेतीका लागि चाहिने रासायनिक मल डीएपी र युरियाको मौजदात पर्याप्त रहनुका साथै मल आउने क्रम रहेकाले मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले जनाएको छ। विराटनगर स्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका अनुसार प्रदेशमा युरिया 550 टन मौजदात रहेको र 8005 मेट्रिक टन आउन लागेको छ भने डीएपी 4490 मेट्रिक टन मौजदात रहेको तथा 7000 टन आउन लागेको छ। पोटास भने 1899 टन मौजदात रहेको जनाएको छ। उक्त कार्यालयले कोशी प्रदेश सहित मधेश प्रदेशका सिराहाको लहान र सप्तरीको राजविराज स्थित कार्यालयलाई रासायनिक मल बिक्री वितरण गर्दै आएको छ। कृषि सामग्री प्रादेशिक कार्यालय विराटनगरका प्रादेशिक प्रबन्धक नरेश कुमार सापकोटाले धान खेतीका लागि चाहिने रासायनिक मल यसपटक कमी नहुने बताउनुभयो। डिपोमा मल पर्याप्त, तराईका किसानलाई सहज, अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ। साउदी अरबमा खुलाइँदैन श्रमिक मृत्युको कारण, यो खबर कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको हो। साउदी अरबमा मृत्यु भएका नेपाली सहित आप्रवासी श्रमिकहरूको मृत्युको स्पष्ट कारण नखुलाउने गरेको भन्दै अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाले साउदी सरकारको आलोचना गरेको छ। आप्रवासी श्रमिकको मामिलामा अनुसन्धान गर्ने बेलायत स्थित फियर स्क्वायरले साउदीमा आप्रवासी श्रमिकको मृत्युको कारण निर्धारण गर्न प्रभावकारी नीति र प्रक्रियाको गम्भीर अभाव रहेको प्रतिवेदन सार्वजनिक गरेको हो। उक्त नीतिको अभावका कारण नेपाल सहित श्रमिक पठाउने देशका कामदारहरूको ज्यान जोखिममा परेको उल्लेख गरिएको छ। 2034 पुरूष विश्वकप फुटबल तथा आधुनिकीकरण परियोजना नियमसँग सम्बन्धित निर्माण कार्यमा संलग्न श्रमिकहरूलाई मृत्युबाट जोगाउन साउदीसँग स्पष्ट नीतिको अभाव रहेको निष्कर्ष प्रतिवेदनले निकालेको छ। साउदी अरबमा खुलाइँदैन श्रमिक मृत्युको कारण कान्तिपुर दैनिकको भित्री पृष्ठको खबर हो। यो र गुल्मी कारागारबाट 3 करोड़को कारोबार, यो खबर पनि कान्तिपुर दैनिकले नै भित्री पृष्ठमा छापेको हो। ढोकाभित्र छिर्दा कानमा थरी थरी आवाज ठोकिन्छन्, कोही काठका बुट्टा कोर्न व्यस्त छन् त कोही फर्निचर र मुढा बनाउन, तानमा कपड़ा र टोपी तथा स्वेटर बुन्ने पनि उत्तिकै छन्। व्यवस्थित उद्योग चलिरहेको जस्तो लाग्ने यो दृश्य हो गुल्मी कारागारको। कारागारमा कैद भुक्तान गरिरहेका मकवानपुरका 52 वर्षीय पुरूष आँखी झ्याल बनाउने मुख्य मिस्त्री हुन्। 26 वर्षदेखि काठलाई फूलबुट्टी आकार दिँदै आएका उनी 2 वर्षदेखि गुल्मी कारागारमा छन्। उनले अन्य कैदी बन्दीलाई पनि सीप सिकाएका छन्। बाहिर पनि यही काम गर्थे, यहाँ आफ्नो कामसँगै सीप हस्तान्तरण गरेको छु उनले भने। मासिक 45,000 आमदानी गरिरहेको छु, कैद भुक्तानपछि पनि यही पेसालाई निरन्तरता दिने उनले बताए। 4 जनाको परिवारलाई उनले कारागारबाटै खर्च पठाइरहेका छन्। गुल्मी कारागारबाट 3 करोड़को कारोबार, कैदी बन्दीले उत्पादन गरेका फर्निचर, मुढा, टोपी र स्वेटर जस्ता सामग्री विदेशमा पनि निर्यात, कान्तिपुर दैनिकको प्रसंग हो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रिया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।